नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकै साथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरखुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसीएफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी, सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनका साथै मानसिक स्वास्थ्य र हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसीएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 212 अंक हो। आजको कार्यक्रममा नुवाकोट जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न भइरहेको तयारी, खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थासँग डीवासीसीले गरिरहेको समन्वय र खुल्ला दिशामुक्त घोषणा गर्न आइपरेका चुनौतीका विषयमा डीवासीसी नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसँग कुराकानी गर्नेछौ।
प्रदेश र संघीय निर्वाचन चाहिँ अब तोकिसकेको हुनाले गर्दा हामीलाई समस्या चाहिँ आइरहेछ। तैपनि यसो यसो भनेर चाहिँ फेरि अब हामीले कतिपय
वर्षायाममा पानीका स्रोतहरू ट्युबवेल, इनार, खोला तथा मुहानमा हुने प्रदूषणका कारण झाडा पखाला तथा हैजा जस्ता पानी जन्य रोगहरू लागेर महामारी फैलन सक्छ। यस्ता रोगबाट बस्न पानी उमालेर वा पिउस, वाटर गार्ड जस्ता क्लोरिन झोल वा फिल्टर तथा सोडिस जस्ता पानी शुद्धिकरण विधि अप्नाएर मात्र पिउनु पर्दछ। यस बाहेक साबुन पानीले हात धुने, घर वरिपरि सफा राख्ने र सडे गलेका खाना नखाने जस्ता कार्य गरेर पानी जन्य रोगबाट बस्न सकिन्छ। थप जानकारीको लागि आफ्नो नजिकको खाने पानी स्वास्थ्य तथा रेड क्रस कार्यालयमा सम्पर्क राख्नुहोला।
सरसफाई स्वच्छता समन्वय समिति नेपालद्वारा जनहितमा जारी।
कार्यक्रमको शुरूमा खानेपानी र सरसफाई खबर, साथी मदन पौड्यालबाट।
खानेपानी र सरसफाई गतिविधि।
सरकारले स्थानीय तहमा सरसफाई दूत नियुक्त गर्न हरेक स्थानीय तहबाट 3-3 जना स्थानीय सरसफाई दूत माग गरेको छ। खानेपानी तथा ढल निकास विभागले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयहरू धनकुटा, काठमाडौँ, पोखरा, सुर्खेत र डोटी तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र सब डिभिजन कार्यालयहरूलाई हरेक स्थानीय तहबाट 3-3 जना सरसफाई दूत सिफारिश गर्न पत्राचार गरेको हो। खानेपानी तथा सरसफाई मन्त्रालयको यही भदौ 6 गतेको मन्त्री स्तरीय निर्णयबाट स्थानीय तह र प्रदेशमा 1-1 जना सरसफाई दूत मनोनयन गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि सीताराम कट्टेल दुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको जोडीलाई राष्ट्रिय सरसफाई दूत घोषणा गरिसकेको छ। सरसफाई दूत बन्नका लागि कम्तीमा 21 वर्ष पूरा गरेको नेपाली नागरिक हुनुपर्ने, स्थानीय रूपमा लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने, सरसफाईको क्षेत्रमा दक्षता तथा क्षमता भएको वा सरसफाई दूत बन्न विशेष रुचि भएको हुनुपर्ने र कुनै आपराधिक गतिविधिमा संलग्न नभएको तथा स्थानीय तह, प्रदेश र संघबीचमा प्रभावकारी रूपले समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्ने राष्ट्रिय सरसफाई समन्वय समितिका सदस्य सचिव प्रेम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। खानेपानी संकटका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका 2 को ब्रुसवाङ गाउँका चेपाङ समुदाय बस्ती नै अनन्त्र सर्ने सोचमा पुगेका छन्। लामो समयदेखिको खानेपानी समस्या समाधान हुने नदेखेपछि उनीहरूले बस्ती नै सारिदिन जिल्लाका सरोकारवालासँग माग गरेका हुन्। गाउँमा खानेपानीको चरम अभाव भएपछि दैनिक जीवनयापनमा त्यसको प्रत्यक्ष असर परेको छ। गाउँमा खानेपानी समस्याले बालबालिकाको शिक्षा दीक्षा, खेतीपाती र पशुपालनमा ठूलो समस्या निम्ताएको सूर्यमाया चेपाङले भन्नुभयो। पानीकै समस्याले गर्दा खेतीपाती गर्न सम्भव नभएपछि वर्षको 8 महिना जति गिट्ठा भ्याकुरको भर पर्नुपर्ने उहाँले बताउनुभयो। वडामा खुल्ला दिशामुक्त क्षेत्र अभियानका क्रममा विभिन्न संघ संस्थाले बनाइदिएका शौचालय समेत पानीको अभावमा प्रयोगविहीन भएका छन्। सरकारी निकायमा पहल गर्दा पनि सुनवाई नभएपछि बाध्य भएर गाउँ नै अन्यन्त्र सारिदिन पहल गरेको नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले बताउनुभयो। खानेपानीको समस्या भोगिरहेका धुलिखेल दुई रोबी ओपीका बासिन्दाले 6 किलोमिटर टाढाबाट खानेपानी ल्याएका छन्। रोबी ओपीकै बासिन्दाको श्रमदानबाट बनेपा 5 मा रहेको देउराली सिस्ने खोला खानेपानी मुहानबाट पाइप मार्फत खानेपानी ल्याएका हुन्। घर घरमै खानेपानीको व्यवस्था भएपछि गाउँमा खानेपानीका कारण हुने विवादको समेत अन्त्य हुने देउराली सिस्ने खोला खानेपानी उपभोक्ता समितिका सचिव राजकुमार गेलालले बताउनुभयो। 85,32,262 रूपियाँको लागतमा सम्पन्न भएको आयोजनाबाट रवि ओपीका 197 घरका 1,800 जना लाभान्वित भएका छन्। संविधान दिवसको उपलक्ष्यमा डोटीको अमरज्योति बोर्डिङ स्कूलका विद्यार्थीले पिपल्ला बजार सरसफाई गरेका छन्। बजारको फोहोर हटाऊ, सुन्दर र हराभरायुक्त शहर निर्माण गरौं भन्दै हात हातमा झाडु बोकेर बजार निस्किएका स्कूले केटाकेटीले एकैछिनमा बजार सफा बनाएका थिए। डोटी उद्योग वाणिज्य संघले आयोजना गरेको बजार सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय वासी तथा संचारकर्मीको समेत सहभागिता थियो।
सुन्नुभयो खानेपानी र सरसफाई खबर, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मदन पौड्याल।
सुरक्षित पानी मात्र पिउ है भन्छिन् मारे, सुरक्षित पानी मात्र पिउ है भन्छिन् मारे, झाडा पखालाबाट बच्न सुरक्षित पानी मात्र पिउ है, झाडा पखालाबाट बच्न सुरक्षित पानी मात्र पिउ है, उमालेको पानी सुरक्षित हुन्छ है भन्छिन् मारे, फिल्टर गरे नि सोडस गरे नि पिउस हाले नि पानी सुरक्षित हुन्छ है भन्छिन् मारे, सुरक्षित पानी मात्र पिउ है
उमालेर फिल्टर वा सोडिस गरेर वा पियुस हालेर पानी सुरक्षित गरौं। शुद्धिकरण गरेर सफा भाँडोमा राखेको पानी पी झाडा पखालाबाट पचौं।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
नुवाकोटलाई असोज भित्रै खुला दिशामुक्त जिल्ला घोषणा गर्ने प्रयास सफल नहुने देखिएको छ। नुवाकोटका वास एजेन्सीहरूले 10 गाउँपालिका र 2 नगरपालिकालाई असोज 11 गते भित्रै खुला दिशामुक्त घोषणा गरिसक्ने गरी संयुक्त योजना बनाएका थिए। नुवाकोटका गाउँपालिकाहरूको सरसफाईको समीक्षा गरी भदौमा मात्र 5 वटा गाउँपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने दिवास सिसीको योजना थियो, तर अहिलेसम्म योजना अनुरूप काम भइरहेको छैन। दिवास सिसीले असोज 6 गते टाँडी, असोज 8 गते तारकेश्वर, असोज 9 गते विदुर नगरपालिका, असोज 10 गते पञ्चकन्या र 11 गते ककनीलाई खुला दिशामुक्त घोषणा गर्ने जनाए पनि तोकिएकै मितिमा घोषणा गर्न असम्भव देखिएको छ। योजना अनुसार गाउँपालिका तथा नगरपालिकाहरू खुला दिशामुक्त घोषणा नभएपछि असोज भित्रै जिल्लालाई खुला दिशामुक्त गर्ने योजना पनि पूरा नहुने भएको छ। हामीले नुवाकोट जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न भइरहेको तयारी, खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थासँग डिवास सिसीले गरिरहेको समन्वय र खुला दिशामुक्त घोषणा गर्न आइपरेका चुनौतीका विषयमा डिवास सिसी नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसँग कुराकानी गरेका छौं। स्वागत छ यहाँलाई शुरूमा कार्यक्रम पानी र सरसफाईमा।
धन्यवाद।
यही नोभेम्बरभित्र नै नुवाकोट जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने भनेर एउटा कार्य योजना पनि सार्वजनिक भएको थियो, तोकिएको समयमा नै नुवाकोट जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि के कस्ता कार्यक्रमहरू भइरहेका छन्?
नेपाल सरकारले 2068 सालमा नै एउटा निर्णय गरेका थियो, 2017 सम्म चाहिँ हाम्रो देशलाई नै खुल्ला दिशामुक्त बनाउने भन्ने जुन एउटा योजना बनाएको थियो, त्यही अनुसार चाहिँ अब नुवाकोट जिल्लामा पनि अब खुल्ला दिशामुक्त क्षेत्रहरू घोषणा गर्दै आउने क्रमहरू जारी रहेको थियो। र अब यो अहिले राज्यको पुनर्संरचनाले गर्दाखेरि गाउँपालिका पहिलाका पूर्व गाविसहरू चाहिँ कतिपय गाविसहरू धेरै खुला दिशामुक्त घोषणा पनि गरिसकेका छन् र अहिले गर्ने क्रममा पनि छन् र निरन्तरता भइरहेको थियो र अहिले जुन पहिला गाविसबाट अब अहिले ओडामा सीमित भएको छ र त्यसले अब गाउँपालिका स्तरीय गर्ने भनेर हामीले अस्ति मात्रै यो जिल्ला समन्वय समितिको समन्वयमा खानेपानी तथा सरसफाई कार्यालय त्यसपछि डिकोन नेपाल युनिसेफ र अन्य सरकारी निकाय र पत्रकारहरू हाम्रो सबै क्षेत्रको एउटा एक दिने चाहिँ हाम्रो यो एउटा कार्ययोजना सम्बन्धी कार्यक्रमहरू भएको छ र त्यसमा चाहिँ अब यो हाम्रो सन् 2017 चाहिँ सरकारको टार्गेट भएको कारणले गर्दाखेरि अब हामीले कतिपय गाउँपालिकाहरू त अब हाम्रो ठिक्क अब खुला दिशामुक्त घोषणा गर्ने भनेर ठिक्क परिसकेको छ। दुप्चेश्वर गाउँपालिकाले त उहाँहरूले अस्ति असारमै गरिसक्नुभयो खुला दिशामुक्त गाउँपालिका भनेर नै घोषणा गरिसक्नुभयो र अब हाम्रो कतिपय गाउँपालिकाहरू पनि अब तयारी अवस्थामा चाहिँ छन् तर अलिकति हामीसँग समस्या आएको चाहिँ के छ भन्नु होला भनेर अहिले जुन भूकम्पले अब घरहरू छेदविछेद भएको छ र घर पनि नयाँ सँगसँगै निर्माण गर्नुपर्ने र त्यसमा चर्बी पनि सँगसँगै निर्माण गर्नुपर्ने कारण फेरि त्यसपछि खानेपानीका मुहानहरू र खानेपानीका जुन धाराहरू संरचनाहरू चाहिँ छेदविछेद अवस्थामा रहेको कारणले गर्दाखेरि त्यसलाई पनि सँगसँगै निर्माण गर्नुपर्ने अवस्था भएकोले अलिकति ढिलो हुन गएको हो। तर हामी चाहिँ यो अब गाउँपालिका स्तरीय त्यसपछि वडा स्तरीय र हाम्रो कार्ययोजनासहित अब यो नोभेम्बरको अन्तिमसम्म चाहिँ तैपनि नुवाकोट जिल्लालाई चाहिँ हामीले खुला दिशामुक्त बनाउने हाम्रो योजना रहेको छ।
समय त नजिकै आयो, के गर्दैछन् यहाँका गाउँपालिका अथवा गाउँपालिका स्तरका खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र त्यसै गरी वार्ड स्तरमा पनि वार्ड वा सीसी समेतको यहाँहरूको एउटा संस्थागत संरचना छ, तिनीहरूले के गरिरहेका छन्? डिवा सीसीले के गरिरहेको छ?
अहिले डिवा सीसीले चाहिँ अब यो जुन गाउँपालिकामा पनि अब पहिला भिवा सीसी भन्ने थियो होइन, अनि अब यो त्यो भिवा सीसीकोलाई चाहिँ अब फेरि त्यसलाई पुनर्गठन गरेर अब गाउँपालिका स्तरीय बनाउने भन्ने त्यो संरचना चाहिँ तयारी भइसकेको अवस्था चाहिँ होइन। तैपनि अब अहिले यो सबै कुराहरू गर्दाखेरि त अब हामीले टाइम पनि नभ्याउने भयो र मुख्य समस्या चाहिँ फेरि अब यो जुन नोभेम्बरको अगाडि चाहिँ यो दसैँ र तिहारको नेपालीहरूको मान चाड दसैँ र तिहारमा पनि के अरे समुदायहरू समाज व्यस्त हुने, त्यसपछि गएर फेरि अर्को समस्या चाहिँ के भरे यो निर्वाचनको यो जुन एउटा निर्वाचन आयोगले निर्वाचन प्रदेश र सङ्घीय निर्वाचन चाहिँ अब तोकिसकेको हुनाले गर्दाखेरि हामीलाई समस्या चाहिँ आइरहेछ। तैपनि यसो भनेर चाहिँ फेरि अब हामीले कतिपय पहिलाको अब भनौँ न पहिलाको गाविसहरू उनीहरू तयारी अवस्थामा नै थिए र उहाँहरूले कतिपय गाविस पहिलाको गाविसहरूले हामीलाई हामी डिओ के अरे ओडिएफ गर्छौँ र तपाईँहरूले हामीलाई चाहिँ यहाँ अवलोकन गर्न चाहिँ पठाउनुहोस् आउनुहोस् यहाँमा अनुगमन गर्न आउनुहोस् भनेर उहाँहरूले चिठी लेखेको अवस्था थियो। तर यो बीचमा चाहिँ अब जुन बर्खा पनि भएको र यो डिवा सीसीको अब पुनर्गठन पनि हुनुपर्ने र यो बर्खा मासमा चाहिँ यो पुनर्निर्माण पनि हुने चाहिँ अलिकति अप्ठ्यारो अवस्था भएको कारण गर्दाखेरि हाम्रो त्यो भइरहेको अवस्था थिएन। तर यो समस्याको बावजुद पनि हामी यो सम्बन्धित संस्थाहरूले चाहिँ हामी एउटा कार्ययोजना बनाएर सबैलाई सचेत तुल्याएर अब यो भित्र पनि बीचमा पनि अब त्यो चर्बीहरूको निर्माण गरेर चाहिँ हामी यो ओडिएफ गर्ने हाम्रो लक्ष्य नै हो, हामी यो गर्छौँ।
भनेपछि अध्यक्षज्यू गर्ने सोच छ, रहर पनि छ, तथापि तयारी चाहिँ पुगेको छैन। सबैमा सबै घरमा शौचालय बनाउने, सबै संस्थाहरूमा शौचालय बनाउने, त्यस पछाडि खुला दिशामुक्त बनाउने भन्ने कुरा चाहिँ अलिकति असम्भव देखियो।
अहिले मैले तपाईँलाई समस्या राखिसकेँ, अब यो हामी यो जिल्ला समन्वय समिति र स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिहरू आएको पनि धेरै लामो समय भएको छैन। अब कतिपय भनौँ न अब गाउँपालिका नगरपालिका र वडाहरूमा यो खुला दिशामुक्त बनाउनको निमित्त जुन जनप्रतिनिधिहरूलाई उहाँहरूलाई एउटा लेसन काउन्सिलिङ गर्नुपर्ने थियो, त्यो पनि उहाँहरूले अब सबै तत् साथसाथै सँगसँगै गर्नुपर्ने अवस्था आयो कि त्यसो भएको कारणले गर्दाखेरि समस्या छ, समस्या नभएको होइन। अब तैपनि हामी यसलाई चाहिँ चिरेर अब अगाडि आफूले लाएर राखेको लक्ष्य र देशले राखेको राष्ट्रले राखेको लक्ष्य त हामीले त्यसलाई मिट त गर्नुपर्छ, हामी यो गर्छौँ। यसमा चाहिँ अब हामीले कम्तीमा अरू केही पनि नगरे पनि तपाईँले चाहिँ चर्पिचै बनाउनुहोस्। अब तपाईँले पुनर्निर्माणको यही बेला गर्नु परेको छ, होइन, निर्वाचन यही बेला छ, अब यो चाडपर्व यही बेला छ, तैपनि हामी तपाईँले एक घरले एक चर्पी बनाउने काममा चाहिँ तपाईँहरू सबै सहभागी हुनुपर्छ भन्ने हामीले सबैलाई मोबिलाइजेसन गर्ने र इन्करेज गर्ने काम सबै गाउँपालिकाका प्रतिनिधिहरूलाई, कार्यकारी सबै कर्मचारी मित्रहरूलाई र सम्बन्धित ओडाका जति बाँकी छन् त्यो बाँकीलाई मात्र हो, अरूलाई पर्दैन। बाँकी जस्तो अब किसपाङ अब तयारी अवस्थामा छ, मेगाङ तयारी अवस्थामा छ, मेगाङको एउटा मात्र वडा बाँकी छ, बुङताङ, होइन, बुङताङ बाँकी हो, त्यसपछि तारकेश्वरको दुईवटा वडा बाँकी हो, बेलकोट गढी नगरपालिकाको तिनवटा वडा बाँकी छ, शिवपुरी तयारी अवस्थामा छ, लिखु पनि तयारी अवस्थामा, ककनीको दुईवटा वडा बाँकी छ। हामी यो चाहिँ अब गर्न सक्छौँ भने हाम्रो आफ्नो लक्ष्य मिट गर्छौँ भन्ने हामीलाई चाहिँ पुरा कन्फिडेन्स चाहिँ अहिलेसम्म भइरहेकै छ। तैपनि अब समस्या नभएको होइन, समस्या त छ, अब तर हामी गेन गर्छौँ।
विगतले के देखाउँछ भने गाउँपालिकाहरू अथवा साबिकका गाउँ विकास समितिहरू खुला दिशामुक्त भए पनि अलिकति समस्या चाहिँ नगरमै देखिन्छ, नगरपालिकामा नै। यहाँको अवस्था चाहिँ के छ अरू गाउँपालिकाको तुलनामा विदुर नगरपालिकाको अवस्था?
तपाईँले एकदमै सही प्रश्न गर्नुभयो। अहिले तपाईँको गाउँपालिकामा र साबिकको गाविसहरूमा हामीले चर्पी सबै धुरीमा हामी चर्पी भेट्छौँ, तर समस्या नगरमा पनि नगरमा पनि प्रत्येक घरमा चर्पी नभएका होइनन्। तर हामीले नगरलाई खुला दिशामुक्त गर्नको लागि ढलको व्यवस्था, जुन उहाँहरूले चर्पीबाट चाहिँ सेफ्टी ट्याङ्कीमा जाने काम, सेफ्टी ट्याङ्की निर्माण भएको घरहरूमा यो समस्या रहेन। जस्तो अब अहिले हामीलाई के समस्या आइरहेको छ भने यो त्रिशुली बजार, त्रिशुली बजारमा अब उहाँको त्यहाँको समुदाय स्थानीय बाबु त्यहाँको बासिन्दाहरूको चाहिँ अब उहाँहरूको परापूर्वकालदेखि बनेको घर सानो घरहरू छ र थोरै जग्गाहरू छन्। जस्तो अब एक आना दुई आनामा बनेको घरहरू छ, उहाँहरूको घर चाहिँ अब एउटा कोठा अथवा दुईवटा कोठाको अवस्थामा छ। तर उहाँहरूको जुन चर्पीबाट चाहिँ एउटा त्यो जुन ढल चाहिँ अब त्रिशुली नदीकोमा पठाएको अवस्था छ। र अस्ति विदुर नगरपालिकाको मेयरज्यूसँग पनि यो विषयमा उहाँले पनि त्यो हाम्रो ओडिएफको कार्यक्रमको दिनमा पनि उहाँले पनि मेरो समस्या अरू केही पनि छैन, यही समस्या हो। र जस्तो अब बस पार्कमा होइन सार्वजनिक आवत जावत बढी हुने ठाउँहरूमा चाहिँ सार्वजनिक शौचालयहरू निर्माण हुनुपर्छ। जस्तो अब घर हुने मान्छेले त आफ्नो घरमा चर्पी गर्ने भयो, तर त्यहाँ फ्लो हुने जुन आवत जावत गर्ने त्यहाँको चाहिँ यात्रीहरू हुन्छन् बस पार्कमा अथवा बजार एरियामा, उहाँहरूको लागि पनि सार्वजनिक शौचालयहरू निर्माण गर्नुपर्छ कि त्यो निर्माण गर्नलाई पनि त्यति गाह्रो छैन। मुख्य चाहिँ यो त्रिशुली बजारको यो ढल चाहिँ जुन खोलामा दिशा गइरहेछ भने त्यसलाई खोला दिशा मात्र भन्न त अब त्यसको क्राइटेरियाले मिट गर्ला नगर्ला त्यो अब आफ्नो स्थानमा छ। तैपनि हाम्रो बुझाइमा चाहिँ अब त्यो ढल पनि त्यहाँ देखिनुहुन्न र त्यो भन्ने चाहिँ हाम्रो बुझाइ हो। र त्यसलाई पनि समस्या समाधान गर्नको लागि विदुर नगरपालिकाको नवनिर्वाचित मेयर प्रमुखज्यू र उपप्रमुख र त्यहाँको कार्यपालिकाको सबै सदस्य साथीहरूसँग हाम्रो कुरा भइरहेछ। अब यसलाई कसरी समाधान गर्ने र यसमा युनिसेफले पनि एउटा इन्ट्रेस्ट लिनु भएको छ।
कति घर छन् त्यस्ता नदीमा ढल मिसाउने र यसको विकल्प के हुन सक्छ?
यो विदुर नगरपालिकाको साबिक 10 नम्बर र 11 नम्बर र यो वडा नम्बर 3 ढुङ्गे बजार र त्रिशुली बजार मात्र हो, अन्त छैन। यो यसमा चाहिँ तपाईँको मलाई लाग्छ यसमा मिनिमम 150 धुरी जति हुनसक्छ। मेरो आफ्नो क्यालकुलेसन टोटल एक्ज्याक्ट डाटा चाहिँ मसँग छैन, तैपनि मिनिमम 150 धुरी छ। यो 150 धुरीलाई के गर्ने भन्ने खालको चाहिँ हाम्रो छलफल भइरहेछ र उहाँहरूले कम्तीमा पनि अब यो हाम्रो चाहिँ नि यो हाम्रो मिसनमा सहयोग गर्नुहुन्छ भन्ने कुरा छ। र हामी त्यहाँ टोलमा गएर पनि उहाँहरूसँग चाहिँ अब कसरी गर्ने भनेर हामीसँग छलफल गर्ने कार्यहरू पनि यो लगतै गर्ने भन्ने हाम्रो योजना बनिरहेछ। तर तै हामी सक्छौँ यसमा हामी त्यही भन्ने हामीलाई विश्वास छ।
विभिन्न सरकारी तथा गैर सरकारी निकायले चासो व्यक्त गरिसकेको छ, एउटा सानो घरभन्दा अर्को व्यवस्था छैन, यसको विकल्प के त, केही छलफल त भएको होला?
यसमा कुरा आइरहेछ कम्युनिटी सेफ्टी ट्याङ्कको कुरा आइरहेछ। यसमा अब हामीले किनभने अब बिचरा अब एक आना दुई आना अथवा तीन आना चार आनाको घडेरी लिएर पुरा परापूर्वकालदेखि पौराणिक कालदेखि बसिरहनु भएको लामो समयदेखि बसिरहनु भएको त्यहाँको बासिन्दाहरू हुनुहुन्छ र अब त्यहाँको उहाँहरूको आफ्नो प्रत्येक घरमा पनि बरु त्यो तल भुइँतलाको मुनि भर्याङ मुनि हुन्छ अथवा भुइँतला मुनि सेफ्टी ट्याङ्की बनाउन लगाएर हुन्छ या बाँकी रहेकालाई चाहिँ सम्भवै नभएकोहरूलाई चाहिँ कम्युनिटी सेफ्टी ट्याङ्की बनाएर गर्ने कि भन्ने खालको पनि छलफल भइरहेछ, हामी यसमा वर्कआउट गर्दैछौँ।
नदीमा फोहोर मिसाउने बाहेक चाहिँ अरू चाहिँ के कस्ता समस्या छन् बजार क्षेत्रमा खुल्ला दिशामुक्त घोषणा गर्नका लागि?
बजार क्षेत्रमा भनेको चाहिँ अब आवत जावत गर्ने, बजारमा आवत जावत गर्ने जस्तो ग्रामीण क्षेत्रबाट आउने र अन्य स्थानबाट चाहिँ त्यहाँ किनमेलको लागि आउने होइन ग्राहकहरू नै हुन् र ओहोर दोहोर गर्ने यात्रीहरू नै हुनुहुन्छ र बसपार क्षेत्र बजार क्षेत्र मैले अघि भने जस्तै जहाँ यातायातको पोइन्टहरू छन् त्यो पोइन्टहरूमा पनि हामीले सार्वजनिक शौचालय बनाउनु पर्छ भन्ने खालको हाम्रो त्यस विषयमा नि छलफल भइरहेछ।
अव्यवस्थित बसोबास छैन यो विदुर नगरपालिकामा?
अव्यवस्थित बसोबास छैन भनेर म भन्न सक्दिनँ, किनभने यो पहिरो अहिले यो हाम्रो योभन्दा विगतमा बसाइएको बस्तीहरू योजना अनुसार प्लानिङ अनुसार बनाएको छ भनेर म भन्न सक्दिनँ। यसमा हामीले अब यो कसरी नयाँ तरिकाले जाने भन्ने खालको अब सरकारवाला निकायहरूसँग बसेर हामीले छलफल गर्नु नै छ र अब नगरले नक्सा पास गर्दाखेरि र त्यहाँको चाहिँ भनौँ न जग्गा प्लटिङहरू गर्दाखेरि यसमा कसरी गर्ने भन्ने खालको पनि उहाँहरूसँग हाम्रो छलफल भइरहेछ र यसमा कम्तीमा अब यो पुरानो बस्तीहरू चाहिँ हाम्रो योजनाको यो व्यवस्थित बस्ती छ भनेर म भन्न सक्दिनँ, किनभने त्यो छैन र त्यसलाई कसरी व्यवस्थित बनाउने भन्नेतिर मात्रै हाम्रो अहिले मुख्य विषय हो।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम एसिया अफ र डिएफआईडीको सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरखुटार युवा क्लब नुवाकोट र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। नुवाकोटलाई खुला दिशामुक्त घोषणा गर्न आइपरेका चुनौतीका विषयमा दिवासिसी नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसँग गरिएको कुराकानी बाँकी नै छ। अहिले भने सुनौ सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संकलित सरसफाई गीती संग्रहबाट लिएका हौ।
हामीले थोरै समय निकालेर आफ्नो घर सफा गर्न सक्थ्यौ, गरेनौ। वातावरण सफा राख्न सक्थ्यौ, राखेनौ। त्यसैले हाम्रो वरिपरि झिङ्गा भन्किएका छन् र सबैले भन्न थाले झिङ्गा फेरिरी झिङ्गा फेरिरी।
सरसफाई गीतपछि तपाईलाई कार्यक्रम पानी र सरसफाईमा फेरि स्वागत छ। आजको कार्यक्रममा हामी नुवाकोट जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न भइरहेको तयारी, खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थासँग डीवासीसीले गरिरहेको समन्वय र खुल्ला दिशामुक्त घोषणा गर्न आइपरेका चुनौतीका विषयमा डीवासीसी नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसँग कुराकानी गरिरहेका छौं। सबैको आँखा अगाडि छर्लङ्ग भएको एउटा दृश्य जो भूकम्प पछाडि रसुवा र नुवाकोटका केही गाउँका मानिसहरू 121 घरको बसोबास छ इन्द्रायणी चौरमा, यो पनि एउटा खुला दिशामुक्त घोषणा गर्नका लागि बाधक बन्ने देखियो। किनभने त्यहाँ बनेका चर्पीका खाल्डोहरू सबै भरिएर अहिले चाहिँ मानिसले बाहिर दिशा गर्नुपर्ने अवस्था आइसकेछ। यसलाई दिवास सिसीले कसरी हेरेको छ?
त्यो विषयमा पनि कुरा आएको छ होइन, मैले त्यसलाई पनि अब अहिलेलाई अब उहाँहरूको अन्यत्र घर बनाएर बस्न सक्ने अवस्था नहुन्जेलसम्म र यो रसुवाको जुन हाकु ठुलो गाउँ र दुई तिनवटा गाउँपालिकाका भूकम्प पीडित हाम्रो समुदायहरू यहाँ त्यो स्थानमा आएर बसेका छन् र उहाँहरूले र विभिन्न संस्थाहरूको सहयोगमा निर्माण भएको चर्पीहरू त्यसको सेफ्टी ट्याङ्कहरू चाहिँ फिल के त्यसको चाहिँ भरियो भन्ने खालको कुराहरू आएर समस्या आइरहेछ। त्यसको निम्ति त अहिलेलाई टेम्पोररी सेफ्टी ट्याङ्क निर्माण गर्नु नै हो हाम्रो, त्योभन्दा उपाय छैन अहिले, किनभने उहाँहरूले पर्मानेन्ट बनाउनु नि सक्नुहुन्न किनभने त्यो जग्गा उहाँहरूको नाउँमा छैन। अब तर त्यो ठाउँमा बस्ने र त्यहाँको वातावरणलाई दूषित हुन नदिनको लागि अहिले टेम्पोररी कम्युनिटी सेफ्टी ट्याङ्क निर्माण गर्नुपर्ने हो कि भन्ने त्यो विषय पनि हामी छलफल भइरहेछ।
सरसफाई गुरु योजना 2068ले त खानेपानी र सरसफाईको क्षेत्रमा अलि बढी रकम विनियोजन गर्ने पनि भनेको छ। यहाँहरू आउनु भएपछि खानेपानी र सरसफाईको क्षेत्रमा केही बजेट वृद्धि भएको छ कि पूर्ववत अवस्थामा नै छ?
खानेपानी र सरसफाई क्षेत्रमा चाहिँ यो हाइजिन एन्ड सेनिटेसन यसमा बजेट नआएको होइन, आएको छ, यसमा आएको छ यसमा। तर अहिले हाम्रो जिल्ला समन्वय समिति चाहिँ पहिलाको पूर्व जिल्ला विकास समिति थियो, अब जिल्ला विकास समितिलाई परिवर्तन गरेर जिल्ला समन्वय समिति बनेको छ र यसको क्षेत्र अधिकारहरू पनि सबै कटौती गरेका छन्, त्यो तपाईँ पत्रकार मित्रहरूलाई पनि राम्रोसँग ज्ञान छ यसको बारेमा। र तैपनि हामीले गर्नुपर्ने मोनिटरिङ हो र हामीले कोअपरेसन गर्ने काम हो अहिलेलाई हामीले, किनभने डाइरेक्ट उहाँहरूलाई बजेटिङ गर्ने त्यसमा चाहिँ नि उहाँहरूको इन्फ्रास्ट्रक्चरहरूको डेभलपमेन्टको लागि हामीले बजेटहरू दिने भन्ने खालको हामीसँग त्यो योजना छैन। अहिले हामीले गर्ने भनेको समन्वय मात्रै हो र त्यो बजेटहरू चाहिँ अहिले जुन सम्बन्धित संस्थाहरू जस्तो खानेपानी कार्यालय जो नेपाल सरकारको एउटा आधिकारिक हाम्रो निकाय मा पनि बजेट राम्रो बजेट आएको छ भनेर अस्ति मात्र पनि मलाई खानेपानीको डिसाफले भनिसक्नु भएको छ र फेरि साथसाथै यसमा गैर सरकारी संस्थाहरू पनि राम्रोसँग काम गरिरहनु भएको छ, जस्तो अब डिकोन यसको सबैभन्दा अगाडि नाम आउने डिकोन हो, त्यसपछि युनिसेफ, यो यी संस्थाहरूले चाहिँ धेरै राम्रो कामहरू गरिरहनु भएको छ, तर उहाँहरूले काम गर्दा गर्दै पनि यो चाहिँ भ्याइरहनु भएको छैन कि, किनभने रिकन्स्ट्रक्सन पनि गर्नुपर्ने, बजेट पनि बजेटिङ पनि गर्नुपर्ने, र तपाईँको एकैचोटि सबै कुरो एकैचोटि गर्नुपर्ने भएको कारणले गर्दाखेरि अब निर्माण गर्नुपर्ने भएको कारणले निर्माणमा समस्या भइरहेको मात्र हो, अन्य त छैन।
जति पनि खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाहरू छन्, समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि हो। समन्वय चाहिँ कस्तो छ, कसरी काम भइरहेको छ खानेपानी र सरसफाईको क्षेत्रमा?
यो समन्वयकारी भूमिका खेल्न पनि अब त्यति सजिलो काम त होइन, होइन? अब एउटा संस्थाले आएर एउटा कार्यक्रम गर्छ र उहाँहरूले चाहिँ हामीले यो यो तरिकाले काम गरेका छौँ भनेर चाहिँ उहाँहरूले हामीलाई कागजमा उहाँहरूको आफ्नो प्लानिङदेखि लिएर अहिलेसम्म भएको कार्य प्रगति विवरणहरू उहाँहरूले हामीलाई अब भिजुअल मार्फत उहाँहरूले देखाउनुहुन्छ, होइन? तैपनि हामीले चाहिँ के गर्छौँ भने हाम्रो मुख्य आधार भनेको चाहिँ हाम्रो पब्लिक नै हो र लोकल बडी नै हो। अहिले जो इलेक्टेड हाम्रो बडी छ त्यो इलेक्टेड बडीसँग चाहिँ हामी तारन्तार यो विषयमा चाहिँ उहाँहरूसँग किप इन टच, हामी सम्पर्कमा निरन्तर सम्पर्कमा रहेर उहाँको गाउँको उहाँको टोलको र उहाँको ओडाको गाउँपालिकाको अवस्था बुझ्ने काम हामीबाट भइरहेछ र त्यसमा चाहिँ अब यी संस्थाहरू चाहिँ तपाईँको गाउँपालिकामा ओडामा यसरी काम गर्न आएको भनिएको छ र उहाँहरूले काम गरिरहनु भएको छैन र खानेपानी सरकारी निकायले कति काम गरिरहनु भएको छ भन्ने कुरो चाहिँ रिपोर्टहरू हामीले कलेक्सन गर्ने काम हामी गरिरहेछौँ, त्यो गरिरहेछौँ र यसमा चाहिँ अब उहाँहरूले अब प्राथमिकताको आधारमा चाहिँ यसलाई बढी दिनुपर्छ भनेर हामीले उहाँहरूलाई अहिले निर्देशनात्मक समन्वयकारी भूमिका हामीले खेलिरहेछौँ अहिलेसम्म।
र यो कुराकानीको अन्त्यमा अब अहिलेसम्म निजामती कर्मचारीले अगुवाई गरेको डिवासिसीले थुप्रै प्रगति गरेको छ, अब यहाँहरूले नेतृत्व गरेको डिवासिसीबाट भविष्यमा के आशा राख्न सक्छौँ हामीले खानेपानी र सरसफाईको क्षेत्रमा, किनकि यो काम भनेको अनन्तकालसम्म चलिरहने प्रक्रिया हो?
शुद्ध पिउने पानी हाम्रो मुख्य लक्ष्य रहनेछ अहिले यो 5 वर्षको पिरियडमा, शुद्ध पिउने पानी र खानेपानीको कारणबाट कुनै पनि रोग लागेको अवस्था नआओस् हाम्रो मुख्य फर्स्ट टार्गेट त्यही हो मेरो। त्यसपछि दोस्रो चाहिँ मेरो हाम्रो आफ्नो लक्ष्य चाहिँ दिशा पिसाब, होइन? दिशा चाहिँ अब हामीले खुला रूपमा चाहिँ नगरिकन स्वच्छ वातावरणमा नागरिकलाई समाजलाई समुदायलाई जियाउने उहाँहरूलाई जिउन दिने वातावरणको निर्माण गर्ने हाम्रो लक्ष्य छ र धेरै ठुलो लक्ष्य लिएर पनि फेरि काम गर्न गाह्रो हुन्छ तपाईँलाई थाहा छँदैछ र कुनै पनि एउटा नागरिकले स्वस्थ पिउने पानी स्वच्छ पिउने पानी पिउनु पाउनु पर्यो र उहाँले खुला होइन उहाँ चाहिँ नियन्त्रित कुनै पनि लुकाइएको जुन डिस्पोज गरिएको दिशा उहाँको उहाँले गर्नुभएको दिशा चाहिँ डिस्पोज भएको र त्योभित्र लुकेको जमिनभित्र लुकेको अवस्था हामीले हेर्न चाहेका छौँ। अब योभन्दा अब अवस्था अहिले गर्न सक्ने अवस्था पनि हामीसँग छैन किनभने हामीले धेरै काम गर्नुछ यो यो क्षेत्र मात्र होइन हामीले अरू क्षेत्र पनि निर्माण गर्नुपर्नेछ, प्रशासनिक रिकन्स्ट्रक्सन गर्नुपर्नेछ, गाउँपालिका नगरपालिका वडा सम्बन्धित वडाहरूमा चाहिँ कर्मचारी पुगेन, सचिवहरू पुगेन, हाम्रो कर्मचारीहरूले यहाँ प्राविधिक पुगेन, इन्जिनियरहरू भएन, हामीलाई यहाँ लेखा अधिकृतहरू भएनन्, हामीले तलब खान पाएनौँ र हाम्रो बजेटहरू विनियोजन गरेको बजेटहरूलाई चाहिँ नि तपाईँको त्यसलाई चाहिँ नि लागू गर्ने र त्यसलाई सम्झौता गरेर चाहिँ त्यसमा कार्यान्वयनमा गर्नलाई हामीलाई कठिनाइ भनेर चाहिँ धेरै जनप्रतिनिधिज्यूहरूले हामीलाई धेरै आग्रह गरिरहनु भएको छ। त्यो सम्बन्धी कामहरू गर्नुपर्ने छ। अब यो निर्वाचन आइरहेछ, अब यो निर्वाचनलाई पनि कसरी गर्ने भन्ने त्यसमा पनि धेरै काम एकैचोटि गर्नुपर्ने कारणले गर्दाखेरि अब भार छ यसमा, हामीलाई लोड छ। अरू बेलामा जस्तो अब यो एउटा काम गर्ने भनेपछि त्यसमा मात्रै लागिरहनु पाउने अवस्था चाहिँ छैन।
हुन्छ, हामीलाई समय दिनुभयो यो समय र विचारका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एवं डिवासिसीका अध्यक्ष समेत रहनुभएका सन्तमान तामाङज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति डिवासिसी नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ। नुवाकोट जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न भइरहेको तयारी, खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थासँग डिवासिसीले गरिरहेको समन्वय र खुला दिशामुक्त घोषणा गर्न आइपरेका चुनौतीका विषयमा कुराकानी गर्दै उहाँका अनुसार बस पार्क लगायत सार्वजनिक स्थलमा सार्वजनिक शौचालय नहुनु, विदुर नगरपालिकाको वडा नम्बर 1 का झण्डै 150 घरको शौचालयको ढल त्रिशुली नदीमा मिसाइनु, चाडपर्व र चुनाव जस्ता कारणले तोकिएको समयमा नुवाकोटलाई खुला दिशामुक्त गर्न असम्भव भएको हो।
जाडा पखालाई हैज टाइफाइड आउ झन्डी सुका फैलिहाल्छ रुखा किरा दिसा हुँदा खुला कसै गरी मानिसको दिशा मुखमा परे डाक्टर भन्छन् अनि थरी रोग लाग्छ रे छैन भने बनाइहालौँ घर घरमा चर्पी चर्पी भए हिँड्न सक्छौँ रोगबाट तर्की
सन् 2017 सम्ममा सबैको घरमा चर्पी बनाई हाम्रो समाजलाई खुला दिशामुक्त बनाउने अभियानमा जुटौं।
अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। तपाईले सुन्दै गरेको रेडियो स्टेशन वा उज्यालोको रेडियो नेटवर्कको ठेगानामा तपाईले आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। यस्तै हाम्रो आइभीआर 01500192 रेकर्ड गराएर पनि तपाईले आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। कार्यक्रम उत्पादनमा सहजीकरण गर्नुभएकोमा एसीएफको खानेपानी तथा सरसफाई विभाग प्रमुख कमला केसी र कार्यक्रम सुन्नुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट प्राविधिक साथी सुरेश महर्जनसँगै मदन पौड्याल र पिटी लोपचन्द विदा भयौं। नमस्कार।